यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि 21 गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको 70औं वार्षिक उत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही माघ 18 गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। भ्रमण सम्पन्न गरी उहाँ यही माघ 21 गते स्वदेश फर्किनुहुनेछ। भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ 20 गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट निरू हितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले भेटवार्ता गर्नुहुने परराष्ट्र सचिव राईले बताउनुभयो। राष्ट्रपति पौडेलले भोलि नेपाल जापान कूटनीतिक सम्बन्धको 70औं वार्षिक उत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ। प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर स्थित शहीद स्मारक पुगी ज्ञात अज्ञात शहीदहरूको सम्झनामा श्रद्धांजलि अर्पण गर्नुभएको छ। शहीद सप्ताहको अन्तिम दिन हिजो प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपूतको सम्मानमा श्रद्धांजलि अर्पण गर्नुभएको हो। हरेक वर्ष काठमाण्डु महानगरपालिकाले माघ 10 गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ। साताव्यापी कार्यक्रमको अन्तिम दिन हिजो शहीद उद्धान लैनचौरमा विशेष श्रद्धांजलि सभा आयोजना गरिएको हो। सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, मन्त्रीहरू, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहेको थियो। गृहमन्त्री ओम प्रकाश अर्यालले शहीदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेको बताउनु भएको छ। राष्ट्रिय शहीद दिवसका अवसरमा हिजो काठमाण्डुको गोकर्णेश्वर नगरपालिकास्थित शहीद पार्कमा आयोजित जेन्जी सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको शहीद स्मृति स्तम्भ उद्घाटन समारोहमा उहाँले शहीदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्र भएको धारणा राख्नुभयो। गृहमन्त्री अर्यालले मुलुकमा लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण शहीदहरूको बलिदान रहेको स्पष्ट पार्नुभयो। निर्वाचन आयोगले आचार संहिता उल्लंघनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढ़ाएको छ। फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचार संहिता 2082 कार्यान्वयनमा ल्याएको छ। आचार संहिताको पूर्ण पालना गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचार संहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेद्वार र संस्था गरी 21 स्पष्टीकरण सोधिएको थियो। त्यसमध्ये 5 मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। आचार संहिताको उल्लंघन हुने गरी मिथ्या एवं भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैर कानूनी कार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानूनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ। आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको आयोगले जनाएको छ। गृह मन्त्रालयले ओडा तहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ। निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, संचार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्ति यसको भूमिका महत्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै गृहले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि ओडा तहसम्म समन्वय र सहकारी अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा 2082 तयार गरी सोही बमोजिम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो। ओडा तहमा रहेका राजनैतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापन लगायतका कार्यमा समावेश गराई निर्वाचनमा निजको अपनत्व अभिवृद्धि गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो। अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई जिम्मेवार बनाइएको छ भने यसको कार्यान्वयनको अनुगमन र निगरानी गर्ने जिम्मेवारी गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयको हुने व्यवस्था गरिएको छ। जुम्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेद्वारहरूले निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा 9 राजनैतिक दल र 1 स्वतन्त्र गरी 10 जना उम्मेद्वार रहेका छन्। सदरमुकाम खलंगा बजारमा हिजो आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पालना गर्ने राजनैतिक दल र उम्मेद्वारले प्रतिबद्धता व्यक्त गरेका हुन्। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले 7 प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको हो। त्यसै गरी उम्मेद्वारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले जनाएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा 8 अर्ब बेरुजु फर्च्युट गरेको छ। हालसम्ममा 1 खर्ब 25 अर्ब बेरुजु रहेकामा यस अवधिमा 8 अर्ब बेरुजु फर्च्युट भई 1 खर्ब 17 अर्ब कायम भएको अर्थ मन्त्रालयले प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ। 6 महिनामा मन्त्रालयले बेरुजु फर्च्युटमा 6.4% प्रगति गरेको उल्लेख गरेको छ। माधव नारायणको 1 महिना लामो व्रत बसेका व्रतालुली चाँगु नारायण स्थित साधमा स्नान गरी चाँगु नारायणको मूल मन्दिरमा माधव नारायणलाई राखी पूजा आराधना गरेर शाली नदी फर्किएका छन्। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखु स्थित शाली नदीमा लाखौं भक्तजन आउने गरेका छन्। प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन बिहान माधव नारायणका व्रतालुले स्नान गरी चाँगु नारायणमा माधव नारायणको रथलाई राखेर पूजा आराधना गर्ने प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढ़ाउने धम्की दिनुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले क्युबालाई तेल दिने देशहरूमाथि भन्सार बढ़ाउने चेतावनी दिनुभएको हो। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले म्यानमारमा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ। सन् 2021 सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दावी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने आसियानले जनाएको छ। र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एसिया क्षेत्र 2026 को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आगामी वैशाख 3 र 4 गते काठमाण्डुमा आईसीसी 2026 को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासन सम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यालले जनाएको छ। सम्मेलनमा आईसीसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहनेछ। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।